यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्नु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको जानकारी गराउनुभयो। बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो। सभापति देउवाले जीएनजी विद्रोहको दोस्रो दिन भदौ 24 गते नेपालको इतिहासमै डरलाग्दो दिनका रूपमा लिपिबद्ध हुने गरी हिंसात्मक क्रियाकलाप भएको र त्यस दिनको घटनाले सबैलाई मर्माहत बनाएको बताउनुभयो। सभापति देउवाले मुलुकमा संकट आउँदा नेपाली कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको विगतको अनुभव रहेको र अहिले पनि सबै पार्टीबीच सहमति खोजेर कांग्रेसले मुलुकको निकासका लागि पहल गर्नुपर्ने बताउनुभयो। सभापति देउवाले जननिर्वाचित संविधान सभाले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको, जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनको मिति तोकिए पनि स्वतन्त्र निष्पक्ष र बहिरहित निर्वाचनको वातावरण बन्न नसकेको अवस्थामा मुलुकलाई निकास दिन दलहरूबीचको आपसी छलफल र सहकार्यलाई जोड़ दिनुभयो। सभापति देउवाले निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाएर शान्तिपूर्ण निष्पक्ष र बहिरहित निर्वाचनमा सबैको स्वतस्फूर्त रूपमा भाग लिने अवस्था निर्माण गर्ने दायित्व सरकारको भएको बताउनुभयो। सभापति देउवाले बैठकलाई सम्बोधन गर्नुभएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि बस्ने गरी स्थगन गरिएको छ। इजरायल हमास युद्धमा मृत्यु भएका विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले हिजो विज्ञप्ति जारी गरी इजरायल स्थित नेपाली दूतावासका प्रतिनिधिले हिजै तेल अबिब स्थित नेशनल सेन्टर फर फरेन्सिक मेडिसिनको भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया शुरू गरिएको जानकारी दिएको छ। मन्त्रालयले जोशीको शव नेपाल ल्याइसके पश्चात पनि निजको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार र सरकारवाला पक्षको सहयोग र समन्वयमा सत्य तथ्य पत्ता लगाउन, न्याय दिलाउन र निजको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा सुविधा आदिका लागि उचित पहल जारी राखिने जानकारी गराएको छ। परराष्ट्र सचिव अमृत बहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका समकक्षी एडेन बार तलसँग हिजै टेलिफोन सम्वाद गरेको र उहाँले नेपाली नागरिक जोशीको निधन भएको औपचारिक जानकारी गराउनु भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताउनु भएको छ। उहाँले प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाईका लागि आफूले समेत पटक पटक अथक प्रयास गरेको स्मरण गर्नुहुँदै अकस्मात जोशीको निधन भएको खबरले स्तब्ध भएको सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। राष्ट्रपति पौडेलले जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोकाकुल परिवारजन र सबै शुभेच्छुकहरूमा समवेदना प्रकट गर्नुभएको छ। मध्य प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतीश कुमार सिंहले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभई नयाँ मुख्यमन्त्रीमा दावी पेश गर्न हिजो आह्वान गर्नुभएको छ। प्रदेश प्रमुख भण्डारीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई आज 4 बजेसम्ममा मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत लिने कार्यसूची भए पनि विश्वासको मत पाउने अवस्था नदेखिएपछि रोस्टमबाट नै सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्ने भन्दै मुख्यमन्त्रीले राजीनामाको घोषणा गर्नुभएको हो। जीएनजी आन्दोलनका क्रममा आगजनी भई नष्ट भएको सर्वोच्च अदालतमा रिट निवेदन दर्ता शुरू भएको छ। अदालतमा सबै प्रकारका रिट निवेदन दर्ता हिजोदेखि खुला गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। मुलुकी देवानी संहिता 2074 दफा 157 तथा मुलुकी फौजदारी संहिता 2074 दफा 73, 137 र 155 निवेदनहरू दर्ता एवं सुनवाई गर्ने गरी अदालत खुला गरिएको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतको गत 26 गते आइतबार बसेको पूर्ण बैठकले हिजोदेखि नयाँ मुद्दा दर्ता शुरू गर्ने निर्णय गरेको थियो। साथै सर्वोच्च अदालतका नियमित एवं अन्य सेवा प्रभागको अर्को सूचना जारी नहुँदासम्म म्याद, हदम्याद र तारिक नगुज्रने पनि सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतमा जीएनजी आन्दोलनमा दमन गर्नेहरू विरूद्ध तथा प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठन विरूद्ध रिटहरू परेको सर्वोच्च अदालतका प्रवक्ता कोइरालाले जानकारी दिनुभयो। रिटहरू अध्ययनकै क्रममा रहेको र अध्ययनपछि मात्रै बाँकी प्रक्रिया अघि बढ़ाइने पनि सर्वोच्च अदालतले जनाएको छ। नेकपा एमालेको दशौं केन्द्रीय कमिटि बैठक आज बस्ने भएको छ। एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज बिहान 11 बजे ललितपुरको जावला खेलमा बोलाइएको छ। उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समसामयिक राजनैतिक घटनाक्रम समेटिएको राजनैतिक प्रतिवेदन, त्यसै गरी राजनैतिक प्रस्ताव र अन्य विभिन्न विषयमा छलफल हुने कार्यसूची छ। बैठकमा पार्टीको आसन्न महाधिवेशनका बारेमा पनि छलफल हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटिकाको उत्तम साहित सार्वजनिक गरेको छ। कार्तिक 6 गते बिहिबार बिहान 11 बजेर 39 मिनटमा भाइटिकाको उत्तम साहित रहेको समितिका अध्यक्ष शम्भू प्रसाद ढकालले जानकारी दिनुभयो। कार्तिक 6 गते बिहिबार मध्याहकालमा टीका लगाउन बाधा नपरे पनि साहित खोज्नेहरूका लागि धनु लग्न, कन्या नवमास, चर बेला र अभिजित योग तथा विजय मुहूर्तको शुभ साहित दिइएको समितिका सदस्य देवमणि भट्टराईले जानकारी दिनुभयो। यस वर्ष एमपञ्च कार्तिक 1 गते शनिबार शुरू हुन्छ। धन त्रयोदशी र धनतेरस पर्व पनि त्यसै दिन परेको समितिले उल्लेख गरेको छ। कार्तिक 2 गते आइतबार काग तिहार परेको छ। कार्तिक 3 गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मी पूजा परेको छ। गाई गोरू र आत्मा अर्थात महपूजा भने कार्तिक 5 गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। त्यसै दिन नेपाल सम्वत 1146 शुरू हुन्छ। शास्त्रीय विधि अनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजा पूजा कार्तिक 6 गते बिहिबार मनाइनेछ। असोज 17, 18 र 19 गते परेको अविरल वर्षाका कारण रोशी खोलामा बाढ़ी आएपछि बन्द भएको यातायात सेवा हिजोदेखि सञ्चालनमा आएको छ। रोशी 7 को थाङसिङ बेसी र नमोबुद्ध नगरपालिका 6 खरिबोट जोड्ने पक्की पुल गत वर्षको असोज 2 साता गएको बाढ़ीले बगाएपछि रोशी खोलामा बाढ़ी आएसँगै डाँडापारी जाने यातायात अवरूद्ध हुँदै आएको थियो। बारा र पर्सामा फैलिएको हैजा र झाडा पखालाको महामारी नियन्त्रण गर्न सरकारले खोप अभियान सञ्चालन गरेको छ। पर्सामा 2 दिनभित्र 46,896 जनाले हैजा विरूद्धको खोप लगाएका छन्। त्यसै गरी बारामा पनि खोप अभियान सञ्चालनमा आएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानूनी दायरामा ल्याइने स्पष्ट पारेको छ। केही व्यक्ति तथा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष र सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारी आएको प्रति ध्यान आकर्षण भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसन बस्दै आएका अछामका मदन बुढ़ाको अनसन तोड़ाउनु भएको छ। बुढ़ा विभिन्न माग राखेर 4 दिनदेखि काठमाण्डुको माइतीगर मण्डलामा अनसन बस्दै आएकोमा गृहमन्त्री अर्यालले हिजो अनसनस्थलमा पुगेर अनसनरत बुढ़ालाई पानी खुवाएर अनसन तोड़ाउनु भएको जिल्ला प्रहरी कार्यालय काठमाण्डुका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। आर्थिक वर्ष 2082-83 भदौ महिनामा कुल वस्तु निर्यात 88.6% वृद्धि भई 47 अर्ब 32 करोड़ रूपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा 5.1% कमी आएको छ। गत आर्थिक वर्ष 2081-82 नेपालको आर्थिक वृद्धिदर 4.61% र अर्थतन्त्रको आकार 61 खर्ब 7 अर्ब 22 करोड़ बराबर देखिएको अर्थ मन्त्रालयले हिजो सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै चालू आर्थिक वर्षको भदौ महिनामा नेपालको कुल विदेशी विनिमय संचित 7.6% बढ़ेर 28 खर्ब 81 अर्ब 35 करोड़ रूपियाँ पुगेको छ। बझाङमा गैराती भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति 1 बजेर 8 मिनटमा 4.9 म्याग्नेच्यूडको भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु बझाङको दानटोला रहेको केन्द्रले जनाएको छ। मध्यरात भूकम्प जाँदा स्थानीयवासीमा त्रास फैलिएको थियो। र आईसीसी T20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौटका क्रममा नेपालले आज ओमानको सामना गर्नेछ। आज साँझ हुने यी दुई टोलीबीचको खेलले एक खेल अगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने T20 विश्वकपमा स्थान बनाउनेछ। साथै शीर्ष स्थानको लड़ाई पनि आजको यो खेलले निष्कर्षमा पुर्याउनेछ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।